بلندتر صلوات
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين ومولانا أبي القاسم محمد ثم الصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين أما بعد فقد قال الحكيم في كتابه المجيد وفرقانه الحميد بسم الله الرحمن الرحيم إن الذين يغزون أصواتهم عند رسول الله وأولئك الذين امتحن الله قلوبهم للتقوى لهم مغفرة وأجر عظيم صلوات الله عزیزان محترم کل جو درس کے اندر ہم نے نکات بیان کیے اور ہم نے سورہ الحجرات تفصیل کے ساتھ ہم نے اس سورہ پر ڈسکشن اور گفتگو کا آغاز کیا ہے. میں نے ابتدا میں عرض کیا تھا کہ قرآن مجید کی ان اہم ترین سورتوں میں سے ہیں کہ جس میں نہایت اہم اخلاقی اور معنوی اسپریچول اور مورل جو پرنسپلز ہیں اور میسیجز جو ہیں وہ اس سورہ کے اندر موجود ہیں. تو انشاءاللہ ان پہلے 15 دنوں میں میری کوشش یہ ہوگی کہ سورہ الحجرات جو ہے اس کو ہم مکمل کر سکیں اور جو ہے وہ اس کا جو اخلاقی پیغام ہے ہم ماہ مبارک رمضان میں کوشش کریں کہ ان پیغامات کو سمجھ سکیں اور اپنی زندگی میں انشاءاللہ ان کو امپلیمنٹ کر سکیں. کل کی آیت میں جو تھوڑا سا ریکیپ کرتے ہوئے انشاءاللہ میں گفتگو کو آگے بڑھاؤں گا کہ قرآن جب یہ کہتا ہے کہ یا ایھا الذین آمنوا لا ترفعوا اصواتکم کہ تم اپنی آوازوں کو نبی کی آواز پر بلند مت کرو, اپنی آوازوں کو نیچا رکھو, اور جس طرح سے تم آپس میں چیخ چیخ کے اونچی آواز سے گفتگو کرتے ہو اس طریقے سے جب رسول تمہارے سامنے بیٹھا ہو, جب نبی تمہارے سامنے بیٹھا ہو, تو تم اس طریقے سے گفتگو نہ کرو بلکہ احترام کو ملحوظ خاطر رکھو. دیکھیں اس زمانے میں یعنی کس لیول پر آ کے لوگوں کو سمجھانا پڑتا تھا. آپ ان کا اخلاقی لیول دیکھیں کہ دروازوں کے باہر سے جو ہے وہ آوازیں لگا رہے ہیں, نہ کوئی القابات, نہ کوئی احترام. کھانے پینے کا مسئلہ ہے تو وہاں پر ایشوز ہیں, کسی سے بات کرنے کی تمیز وہاں پر موجود نہیں تھی. تو اس سوسائٹی کو پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کو اس مقام تک لے کے جانا تھا, یہ کتنا مشکل کام تھا کہ ایسی سوسائٹی کہ جس کو بیسک نارمز جو ہیں اور بیسک اخلاقیات جو ہیں اس کی بھی اس کے اندر جو ہے وہ کمی تھی. حتیٰ آج جو ہم لوگ اتنی ایڈوانس سوسائٹی کے اندر رہتے ہیں اور آج ہم کلچرلی اور انٹلیکچولی جو ہے ہم اس کے اوپر عمل کرتے ہیں. آپ دیکھیں قرآن نے کتنا 1400 سال پہلے قرآن نے یہ بات کی تھی کہ جب تم کسی کے گھر جاؤ تو پہلے اس سے اجازت لے کے جاؤ. یہ نہیں کہ تم ایک دم کسی کے گھر جو ہے وہ جا کے بیل دو اور اس کے گھر پہنچ جاؤ, بلکہ اس کے ساتھ پہلے کوآرڈینیٹ کرو, اس کے ساتھ پہلے ہم آہنگ کرو. اگر آج کے زمانے میں ہم یہ بات کریں تو آپ یہ کہیں گے کہ یہ بہت آسان سی بات ہے ظاہر ہے کہ, اور پھر آج کل ظاہر ہے ٹیکنالوجی بھی آ گئی ہے اور موبائل فون ہیں, میسیجز ہیں, ہم بڑے آرام سے اپنے میسیج کو کنوے کر سکتے ہیں. ہم کہہ سکتے ہیں کہ میں اتنے بجے آپ سے ملنا چاہتا ہوں تو اگر آپ تیار ہیں تو میں آ جاؤں گا, تو یہ بہت آسان ہے. لیکن سوچیں اس سوسائٹی میں جہاں ان چیزوں کا تصور بھی نہیں تھا, تو اس وقت بھی قرآن یہ کہہ رہا ہے کہ تم جب کسی سے ملنے کے لیے جاؤ, جب کسی سے ملاقات کرنے کے لیے جاؤ تو تم جو ہو اس سے پہلے اجازت لو, پہلے اس کو بتاؤ کہ تم ملنے کے لیے آنے والے ہو اور پھر اس کے بعد جو ہے تم اس سے ملاقات کرو. اس لیے اور اگر کوئی دیکھیں قرآن یہاں تک کہتا ہے کہ اگر کوئی جو ہے وہ آپ کو یہ کہہ دے, آپ چلے جائیں اس سے ملنے, اور آپ اس کو, آپ کو وہ یہ کہہ دے کہ نہیں میں اس وقت مصروف ہوں یا میرے پاس کوئی موجود ہے تو تم واپس چلے جاؤ, تو تمہیں ناراض نہیں ہونا چاہیے, تمہیں جو ہے اس بات پر غصے نہیں ہونا چاہیے, بلکہ کہ یہ اس کا حق ہے کہ تمہیں یہ بتائیں. سلوات پڑھ دیجئے ایک مرتبہ. پھر فرماتا ہے کہ بالقول کجار بازکم لباز ان تحبط اعمالکم وانتم لا تشعرون. یہ وہ نقطہ تھا جس پر ہم کل رکے تھے اور ہم نے اس پر بات کی تھی کہ تم اگر ایسا کرو گے, دیکھیں اگر جو ہے جان بوجھ کر کوئی رسول کی بے احترامی کرتا ہے یا توہین کرتا ہے تو ظاہر ہے وہ جو بلاسفیمی کا ایشو ہے, جو توہین رسالت کا ایشو ہے, تو اس میں انسان کفر کے اندر داخل ہو جاتا ہے, یعنی وہ اس کا ایمان باقی نہیں رہتا, اس کا دین باقی نہیں رہتا. لیکن اگر وہ جان بوجھ کر غلطی نہیں کرتا بلکہ انٹینشنل نہیں ہے اور اس سے غلطی سے یا اس کے پاس ایٹیکیٹس نہیں ہیں, تو دیکھیں قرآن یہاں پر جو ہے وہ اس کے کفر کی بات نہیں کرتا. قرآن کہتا ہے کہ کہیں ایسا نہ ہو کہ تمہارا عمل حبط ہو جائے. حبط کا مطلب یہ ہے کہ تمہیں جو ثواب ملنا چاہیے تھا وہ تمہیں ثواب نہ ملے. ایک ہی موقع پر تم بہتر عمل انجام دے سکتے تھے, تم رسول کا احترام کر سکتے تھے, تم جو ہے وہ آواز کو نیچی رکھ سکتے تھے, لیکن تم نے ان آداب کا خیال نہیں رکھا, تم نے اس تہذیب اور اخلاق کا خیال نہیں رکھا, اس کے نتیجے میں تم ایک بہت بڑے ثواب سے محروم ہو گئے. تو ہم نے کل گفتگو کی کہ یہ صرف اس دور کے لیے نہیں ہے جب رسول خدا حیات تھے, بلکہ یہ ہمارے لیے ایک بہت بڑا میسج ہے. اور میسج ہمارے لیے جو ہے وہ سب سے بڑا یہ ہے کہ ہم اپنی زندگی میں بہت سے موقعوں کے اوپر جو ہے ہم ایک اچھا عمل انجام دے سکتے ہیں, ہم ایک عمل خیر انجام دے سکتے ہیں, ہم کوئی نیک کام انجام دے سکتے ہیں باوجود اس کے کہ ہماری انٹینشن بری نہیں ہے, ہم وہ کام کرنا بھی چاہتے ہیں, لیکن اس کے باوجود ہم اس وقت کو گنوا دیتے ہیں, ہم اس اپرچونیٹی کو ضائع کر دیتے ہیں. لہذا قرآن یہ کہتا ہے کہ تم جلدی کرو کار خیر کے اندر, جب کوئی کام خیر کا کام ہو اور خیرات کی طرف تمہیں جلدی کرنا چاہیے, رش کرنا چاہیے, تاکہ تم اللہ کی مغفرت کی طرف اور جنت کی حصول کی طرف تیزی کے ساتھ جو ہے بڑھ سکو. تو یہ جو مسابقہ ہے جس کو کہتے ہیں کمپٹیشن, کمپٹیشن ہر جگہ پر اچھا نہیں ہوتا, بعض جگہ کمپٹیشن بہت خطرناک ہوتا ہے. ہماری اکثر زندگی جو ہے وہ کمپٹیشن میں گزرتی ہے کہ فلاں شخص نے جو ہے وہ اس مقام پر پہنچ گیا ہے, دنیا کے لحاظ سے اس نے اتنی تعلیم حاصل کر لی ہے, اتنے اتنی پوسٹ اس کو مل گئی ہے, اس کے پاس اتنا روپیہ پیسہ ہے, اس کے پاس اتنی دولت و ثروت ہے, فلاں کے پاس اس ماڈل کی کار ہے. یہ جو کمپٹیشن ہم کرتے ہیں آپس میں, اس نے ہماری زندگیوں کو تباہ کر کے رکھ دیا ہے. ہم کسی سے تجربہ ضرور حاصل کریں, ہم درس ضرور حاصل کریں, ہم عبرت ضرور حاصل کریں, لیکن ہمیں یہ دیکھنا پڑے گا کہ دیکھیں آپ مقابلہ اس وقت کر سکتے ہیں جب آپ دیکھیں جب ریس شروع ہوتی ہے کسی جگہ پر, تو ریس ایک ہی لیول پر سارے ہوتے ہیں. یہ تو نہیں ہوتا کہ کوئی کسی اور پوائنٹ سے بھاگ رہا ہے, کوئی کسی اور پوائنٹ سے بھاگ رہا ہے, ایسا تو کبھی نہیں ہوتا. لہٰذا وہاں پر مقابلہ ہوتا ہے جو ایک ہی جگہ سے اپنی زندگی کا آغاز کرتے ہیں. لیکن میں آپ سے اپنا مقابلہ کر رہا ہوں, لیکن آپ کے سرکمسٹانسز مختلف ہیں, آپ کی بیک گراؤنڈ مختلف ہے, آپ کی ہسٹوریکل آسپیکٹس مختلف ہیں, میری زندگی مختلف ہے, تو مجھے اپنے امکانات کو دیکھتے ہوئے, اپنے وسائل کو دیکھتے ہوئے, اپنی چیزوں کو دیکھتے ہوئے جو بہترین ایفرٹس ہیں وہ مجھے کرنی چاہیے. سلوات پڑھ دیجئے مرد. لیکن جہاں تک تقوی اور پرہیزگاری کا مسئلہ ہے, جہاں پر کار خیر کا مسئلہ ہے, وہاں پر ہم اچھی بات ہے کہ دوسرے شخص کو دیکھیں کہ وہ ہم سے زیادہ نماز پڑھتا ہے, وہ نماز شب پڑھتا ہے, وہ روزے رکھتا ہے, تو ہم ظاہر ہے کہ ہمارے لیے امپورٹنٹ ہے کہ ہم اپنے آپ کو کمپیئر کریں. کہ کمپیئر کس لیے کریں؟ کمپیئر اس لیے کریں, ایک دفعہ تو یہ ہے کہ ہم جیلس ہو جائیں, اور جیلس ہونے کے بعد حسد میں اس کی آگ میں ہم جلتے رہیں. لیکن ایک مرتبہ ہم کسی کو کمپٹیشن کرتے ہیں صرف اس لیے کہ ہم اپنے نقص اور اپنے عیب کو سمجھ سکیں, اپنی ڈیفیشنسی کو سمجھ سکیں, ہمیں یہ پتا ہو کہ ہمارے اندر کمی کیا ہے. اب آپ دیکھیں کہ اگر اس نقطہ نظر سے آپ چیزوں کو دیکھیں, اور میں اپنے آپ کو دوسرے سے مقابلہ کرتا ہوں اور کمپیئر کرتا ہوں, صرف میرا مقصد یہ ہے کہ میں دیکھوں کہ میرے اندر کمی کہاں کہاں موجود ہے, और दूसरे ने अगर इतनी अचीवमेंट्स की हैं हासिल, तो उसको उसने कौन सा रास्ता इख्तियार किया है जहां मैंने वो रास्ता इख्तियार नहीं किया। सलवात पढ़ दीजिए एक मरतबा। तो बहरहाल हमें जो है वो सवाब को जाया नहीं करना चाहिए और नेक काम में हमेशा जल्दी करनी चाहिए जब हम इसको तशखीस दे लें। तो ये जो अमल का जाया होना है, ये बड़ा इंपॉर्टेंट है हमारी जिंदगी में कि हम अमल और कहां पर अमल एक दूसरे से तब्दील हो जाता है, कहां पर अमल जो है वो किस नौइयत का होता है। मैं दो तीन मिसालें देना चाहता हूं ताकि आपको अंदाजा हो मैं क्या कहना चाहता हूं। एक तो कुरान जब गुनाह की बात करता है, मासियत की बात करता है और अमल सालेह की बात करता है, इन दोनों का आपस में रिलेशन, इन दोनों का आपस में तकाबुल जो है वो हमारे लिए बहुत जरूरी है, एक मोमिन होने की हैसियत से, एक मुसलमान होने की हैसियत से और अपनी तरबियत के हवाले से ये बहुत ज्यादा इंपॉर्टेंट है। कुरान कहता है इन्नल हसनाता युज़हिबन सय्या, यानी जो आप नेक काम करते हैं, कोई अच्छा काम करते हैं तो आपके नेक काम से, अच्छे काम से, अभी आपने तोबा भी नहीं की, आपके नेक काम करने से जहां आपको आपके नेक काम का अजर मिलेगा, नेक काम का रिवॉर्ड मिलेगा, नेक काम का सवाब मिलेगा, वहीं आपके गुज़श्ता बाज गुनाहों को भी धो दिया जाएगा, आपके ऑटोमेटिकली आपके गुनाह जो है वो धुलते चले जाएंगे। तो ये बहुत जरूरी है कि जब हम किसी भी अच्छे काम को जो हम इंसानियत के लिए करते हैं, जो हम अपने मोमिन भाई के लिए करते हैं, जो हम किसी की मदद के लिए करते हैं, उस अच्छे काम के दो पहलुओं को मद्देनजर रखना जरूरी है। एक तो ये कि हमें उसका अपना सवाब मिलेगा, दूसरा ये है कि उसका असर हमारे गुनाहों पर होगा जो हमने माजी में किए हैं। इसी तरीके से कुरान मजीद में इरशाद है इन तज तलबू कबाइरा मा तुनहुना अनहु नुकफिर अनकुम सय्यातकुम। अब देखिए दूसरी आयत आपके सामने पड़ी सूरह निसा आयत नंबर 31, इससे पहले सूरह हूद आयत नंबर 114 थी। इसमें अल्लाह ताला कहता है कि अगर तुम मेजर सिंस जो है गुनाहाने कबीरा, अगर तुम उसको कमिट नहीं करोगे तो अल्लाह ताला जो है वो तुम्हारे गुज़श्ता गुनाहों को छुपा देगा, उस पर पर्दापोशी करेगा। तो ये भी आयत है, ऑटोमेटिकली ये चीज हमारे सामने मौजूद है। इसी तरीके से हमारे पास बहुत सी रिवायात मौजूद हैं, जब हम किसी की फर्ज करें गीबत करते हैं, ये जो बैक बाइटिंग है, इसमें बहुत जरूरी है ये समझना कि हमारे पास रिवायात मौजूद हैं कि जिसकी हम गीबत कर रहे हैं, पहला काम जो अल्लाह ताला करता है वो ये करता है कि जो मेरा अच्छा अमल है वो उसके नाम अमाल में लिख देता है। अब वो मेरे नाम अमाल में नहीं है, कुरान ये कहता है कि तुम जो कुछ तुमने किया है वो तुम क्यामत के दिन देखोगे, तुम्हें वो दिखाया जाएगा। अब वो इंसान ये हैरान होगा कि ये अमल जो मैंने किया था ये तो मुझे नजर ही नहीं आ रहा, तो ये अमल तो उसके शिफ्ट हो गया, और वो शख्स ये कहेगा ये अमल तो मैंने किया ही नहीं था, ये मुझे कैसे नजर आ रहा है। इसलिए कि वो फिर उसको बताया जाएगा कि फला शख्स ने तुम्हारी गीबत की, तो उसका नेक अमल जो है वो तुम्हारे उसमें नामे अमाल में मुंतकिल हो गया। इसी तरीके से एक बड़ी खूबसूरत बात हमारे बाज़ उलमा ने लिखी है, वो ये कि अगर आपका कोई नेक अमल हो ही ना, वैसे तो बहुत कम है ऐसा कोई तसव्वुर हो कि किसी का नेक अमल ना हो, तो फिर आपके जो दूसरे के गुनाह है वो आप में मुंतकिल हो जाते। यानी अगर फर्ज करते हैं कि आपका कोई नेक अमल नहीं है जो उसको मिले उसमें मुंतकिल हो, तो उसके जो गुनाह है वो आपकी तरफ आ जाते हैं। तो क्यामत के दिन इंसान ये कहेगा कि परवरदिगारा मैंने तो ये गुनाह किया ही नहीं था, लेकिन अल्लाह ताला कहेगा कि तुमने गुनाह नहीं किया था, लेकिन फला गुनाह जो तुमने किया था उसके नतीजे में ये गुनाह उसका जो है वो तुम्हारे नामे अमाल में जो है मुंतकिल हो गया। सलवात पढ़ दीजिए एक मरतबा। फिर इसके बाद अल्लाह ताला फरमाता है कि उन लोगों की मिसाल देता है, ये तो उन लोगों की मिसाल हो गई जो अपने अमल को जाया कर देते हैं और रसूल के सामने ऊंची आवाज से बोलते हैं और वो इंटेंशनल नहीं होते। अगर इंटेंशनल होगा तो ये तो तौहीन रिसालत में आएगा, लेकिन जो है यहां पर जो है वो ऐसा नहीं है। अब इससे अगली आयत में अल्लाह ताला कहता है कि वो लोग भी हैं कि जो पैगंबर का एहतराम करते हैं, वो लोग भी हैं कि जो पैगंबर की जो असल मकाम है उसका ख्याल रखते हैं, उसका एहतराम करते हैं। और फिर फरमाता है कुरान कि इन्नल्लज़ीना यग़ज़ूना अस्वातहुम इंदा रसूलिल्लाहि वअलाइकल्लज़ीना इम्तहना क़ुलूबहुम जो है लित्तक़्वा, उनके क़ुलूब को तक़्वे के जरिए हमने इम्तिहान कर लिया है। तो साहिबान तक़्वा वो हैं कि जो पैगंबर अल्लाह कुरान और मासूम जो हैं उनके जो इर्शादात हैं, उनके जो फरामीन हैं, उनकी जो बातें हैं, उनको भी तवज्जो के साथ सुनते हैं और जो है वो एहतराम भी उनका करते हैं। तो ये कल्ब का इम्तिहान, ये जो लफ्ज इम्तिहान है, ये बुनियादी तौर पर अरबी में कहां पर इस्तेमाल होता था कि जहां पर जो है वो जो गोल्ड होता है, गोल्ड को प्योरीफाई करने के लिए, खोटे और खरे को एक दूसरे से अलग करने के लिए, सोने को जो है वो प्योरीफाई करने के लिए, उसको खालिस बनाने के लिए जो एक प्रोसेस होता था, उस प्रोसेस को कहते हैं इम्तिहान। अब उस इम्तिहान को इंसान के लिए भी इस्तेमाल किया जाने लगा, यानी इंसान के नफ्स का इम्तिहान, इंसान की जात का इम्तिहान, इंसान के कल्ब का इम्तिहान। यानी इंसान भी जैसे गोल्ड जो है एक कीमती चीज होती है, एक वैल्यूएबल चीज होती है, इसी तरीके से स्पिरिचुअल कॉन्टेक्स्ट के अंदर इंसान की रूह जो है वो एक कीमती चीज है, इंसान का नफ्स जो है वो एक कीमती चीज है। लिहाजा जब उसको हम प्योरीफाई करते हैं तो उसकी प्योरिफिकेशन के प्रोसेस को भी इम्तिहान कहा जाने लगा। सलावत पढ़ दीजिए एक मरतबा। तो अल्लाह ताला कहता है कि मैंने इन लोगों के तकवे के जरिए से इनके कुलूब का मैंने इम्तिहान कर लिया है, इसलिए कि साहिबान तकवा की ये जो है वो इनका मकाम होता है, इनके अंदर ये सिफात पाई जाती हैं कि वो हमेशा एहतराम करते हैं, अपनी आवाजों को नीचा रखते हैं, उनके अंदर एटिकेट्स होते हैं, उनके अंदर आदाब होते हैं, उनके अंदर तहजीब और अखलाक होता है। इसके बाद जो है हम इस तकवे की जब बात करते हैं तो अल्लाह ताला फरमाता है इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकीन, कि अल्लाह ताला कहता है मैं सिर्फ मुत्तकीन के अमल को कबूल करता हूं। ये जो तकवा है ये बड़ा इंपॉर्टेंट इशू है कि हम जो मर्जी अमल अंजाम दें, उस अमल में अगर जर्रा बराबर भी वो अमल गैर खुदा के लिए होगा, जर्रा बराबर भी वो इस दुनिया के लिए होगा, कहीं भी उसमें हमारी ख्वाहिश नफ्स मौजूद होगी, कहीं भी हमारी उसमें दुनिया परस्ती मौजूद होगी, तो वो अमल जो है वो कबूल नहीं होगा। और शायद इतना ही अल्लाह ताला हमारे अमल को कबूल करे जितना वो तकवे के करीब है, जितना उसमें जो है वो राइटियसनेस और जितना उसमें तकवा मौजूद है। तो अब ये जो आयत है इसका कॉन्टेक्स्ट क्या है? इसका कॉन्टेक्स्ट आपको मालूम है कि जब हजरत आदम के बेटों हाबील और काबील, उनसे कहा गया कि वो कुर्बानी दें, तो काबील ने भी कुर्बानी दी और हाबील ने भी कुर्बानी दी, दोनों ने अल्लाह के लिए कुर्बान किया किसी ना किसी चीज को, लेकिन एक की कुर्बानी को अल्लाह ने कबूल कर लिया, दूसरे की कुर्बानी को अल्लाह ने कबूल नहीं किया। हाबील की कुर्बानी को कबूल कर लिया और काबील की कुर्बानी को कबूल नहीं किया। अब हम देखें कि अगर इसका अपेरेंट एस्पेक्ट देखा जाए, अगर अमल के लिहाज से देखा जाए, अगर एक्सटर्नल वर्ल्ड में और खारजी दुनिया में हम इसको देखें तो क्या होगा? दोनों ने कुर्बानी दी, लेकिन अमल की जो हैसियत का तायुन कि आया हमारा अमल वर्थफुल है या नहीं, हमारा अमल वैल्यूएबल है या नहीं, हमारे अमल को एक्सेप्ट किया गया है या नहीं, हमारे अमल को अजर और सवाब के काबिल है या नहीं, उसको डिटर्मिन करती है हमारी इंटेंशन, उसको डिटर्मिन करती है हमारी नीयत। तो हमारी नीयत जितनी खालिस होगी, अमल जाहिरी तौर पर हो सकता है आप भी नमाज पढ़ रहे हो, मैं भी नमाज पढ़ रहा हूं, लेकिन आपकी नमाज का बहुत ज्यादा सवाब हो, मेरी नमाज का कम हो, इसलिए कि जो अंदर की दुनिया है वो है कि जो डिसाइसिव रोल प्ले करती है आपके अमल पर दिए जाने वाले सवाब पर। सवाब पर इसी तरह कुरान में है वमई यु अजिम शायर अल्लाह फइन्नहु मिन तक्वल कुलूब। ये सारी चीजें जो आपके सामने हैं ये शायर अल्लाह में से हैं। ये शायर अल्लाह किसी वक्त इंशाल्लाह बहुत तफसील के साथ मुहर्रम के दिनों में शायद मैं इसके ऊपर ज्यादा रोशनी से बात करूं। हर वो चीज शायर अल्लाह है कि जो इंसान को याद खुदा में मुबतला करते हैं। अगर कोई चीज याद खुदा में मुबतला नहीं करती, या हो सकता है कि एक चीज मुस्बत हो सकता है एक चीज दीनी हो, मजहबी हो, लेकिन वो आपको गुमराह कर दे, वो आपको मुनहरिफ कर दे, वो आपको याद खुदा में मुबतला ना करे। लिहाजा ये बहुत इंपॉर्टेंट प्रिंसिपल है जो कुरान और सुन्नत की तरफ से हमें मिलता है कि अगर हम शायर अल्लाह को देखना चाहते हैं, अगर हम ये समझते हैं कि हम शायर अल्लाह का एहतराम करते हैं, तो ये एहतराम जाहिरी नहीं होता। एहतराम जो है वो आपके दिल में वो एहतराम और आपकी सबमिसिवनेस ऑफ हार्ट जो है वो इंपॉर्टेंट होता है। इसीलिए अल्लाह ताला कहता है मिन तक्वल कुलूब, कि जितना आपके अंदर तक्वा होगा, जितना आपके अंदर इखलास होगा, जितना आपके अंदर खुलूस होगा, जितना आप गैरे खुदा के लिए काम कर रहे होंगे उतना ही आपको सवाब मिलेगा। अगर वो 1% होगा तो आपको 1% सवाब मिलेगा, अगर वो 100% होगा तो आपको 100% सवाब होगा। सलावत पढ़ दीजिए एक मरतबा। इसी तरह कुरान मजीद में है यौम ला यनफउ मालुन वला बनून, रोजे क्यामत ना तो माल काम आएगा किसी के, ना ही बेटे और औलाद काम आएगी। ये औलाद का लफ्ज जहां कुरान इस्तेमाल करता है तो वहां जाहिर है कि उस जमाने में औलाद जो है वो ताकत और बहादुरी की निशानी समझी जाती थी। तो यहां पर भी इंसान ऐसे ही करता है इंसान कि अगर उसके पास हुकूमत हो, अगर उसके पास जो है वो रूल कर रहा हो, उसके पास ताकत हो, उसके पास पोजीशन हो, तो या तो इंसान इस दुनिया में पैसे के जरिए से अपना काम आगे बढ़ाता है या जो है अपनी पावर की बुनियाद के ऊपर अपना काम आगे बढ़ाता है, जहां रेफरेंसेस होते हैं, जहां दूसरी चीजें होती हैं। कुरान कहता है कि इल्ला मन अता अल्लाह बिकल्बिन सलीम, क्यामत के दिन वही शख्स जो है उसका अमल हम कबूल करेंगे और जो चीज फायदा मंद होगी, जो चीज बेनिफिशियल होगी वो क्या होगी कि जो कल्ब सलीम के साथ मेरे पास आएगा। बड़ी वाज़ह कुरान की आयत है, इसमें किसी किस्म की एम्बिग्विटी नहीं है, इसमें किसी किस्म के शक व शुबे की गुंजाइश नहीं है। अगर हम साउंडनेस ऑफ हार्ट के साथ अल्लाह के पास जाएंगे, अगर हम दिल के तकवा जो है वो इंसान के कल्ब की सिफत है, इंसान के आज़ाओ जवारे और फिजिकल एस्पेक्ट की सिफत नहीं है, तकवा कोई रखी हुई चीज का नाम नहीं है, तकवा इंसान के वजूद से उसका ताल्लुक है। तो जो शख्स तकवे के साथ और जो शख्स जो है कल्ब सलीम के साथ अल्लाह के पास जाएगा, अल्लाह ताला कहता है कि मैं उसको एक्सेप्ट करूंगा और बाकी किसी चीज को एक्सेप्ट नहीं करूंगा। मैं यहां एक बड़े बारीक और अहम नुक्ते की तरफ इशारा करूंगा और वो ये कि अगर आप खुद एक्सपीरियंस करें, ये इंशाल्लाह किसी मौके पर मैं इस पर बात करूंगा कि ये कहां से पता चलेगा कि मैं जो अमल अंजाम दे रहा हूं आया वो इखलास के मुताबिक है या नहीं, उसमें डिवोशन है या नहीं, उसमें खुलूस है या नहीं, क्या मैं वाकई अल्लाह के लिए काम कर रहा हूं या मैं अल्लाह के लिए काम नहीं कर रहा। इंशाल्लाह शायद माह मुबारक रमजान में या किसी और मौके पर मैं उन प्रिंसिपल्स की तरफ इशारा करूंगा जहां इंसान को यह पता चल सके, अपने आप को इवेलुएट कर सके, अपने आप को रिविजिट कर सके और ये अपने आप को एनालाइज कर सके कि आया जो अमल में अंजाम दे रहा हूं कि वो खुदा की खातिर है भी या नहीं। इसलिए कि उसकी कुछ अलामात हैं, उसके कुछ साइंस हैं, अगर वो अलामात हमारे अंदर पाई जाएंगी, अगर वो सिम्टम्स हमारे अंदर मौजूद होंगे, अगर वो साइंस हमारे पास मौजूद होंगे तो ये साइंस और अलामात इस बात की दलालत होगी कि हम अल्लाह के लिए काम नहीं कर रहे, हम दूसरों के लिए, दूसरों की खुशनुदी के लिए जो है काम कर रहे हैं। लेकिन साथ साथ मैं ये अर्ज करना चाहता हूं कि अगर इंसान वाकई सीरियस हो, ये जो सीरियसनेस है ना ये बहुत जरूरी, अगर इंसान सीरियस हो और अपने दिल से पूछे, अपने आप से पूछे, अपने आप को एड्रेस करे और अपने अमल का खुद जायजा ले, तो ये जानना मुश्किल नहीं होता कि आया मेरा अमल खुदा के लिए है या नहीं है। लेकिन मुश्किल कहां पर है? मुश्किल समझने में नहीं है, मुश्किल जानने में नहीं है, मुश्किल ये है कि हम अपनी तरफ रुजू नहीं करते, हम ये जानने की कोशिश नहीं करते। अगर हम जानने की कोशिश करेंगे तो मेरा ख्याल है कि आसान तरीन काम यह है कि हम ये समझ सकें कि हमारा काम जो है वो खुलूस की खातिर नहीं है, हम जो है वो दूसरों की खुशनुदी के लिए खातिर करें, चाहे वो हमारी मजालिस हो, चाहे वो हमारी महाफिल हो, चाहे वो हमारी आजादारी हो, हर सतह पर रियाकारी का उंसुर जो है वो हमारे यहां पाया जाता है। तो ये रियाकारी से निकलने का सिर्फ वाहिद रास्ता ये है कि हम जो है वो खुद अपने अमल का जायजा लेने की कोशिश करें और अगर हम अपना हिसाब खुद करें, अगर हम खुद अपने आप को समझने की कोशिश करें तो ये जानना मुश्किल नहीं है कि आया हमारा अमल जो है वो खुदा के लिए है या गैर खुदा के लिए। सलावत पढ़ दीजिए मतलब। अब थोड़ा सा मैं आगे बढ़ता हूं कि तकवे के ही हवाले से आप ये देखें कि जो तकवा है, इमाम अलैहिस्सलाम फरमाते हैं, हमने कहा फुरकान ये इंसान को इल्म अता करता है। अल्लाह ताला कहता है अगर तुम तकवा इख्तियार करोगे तो मैं तुम्हें उस चीज का इल्म अता करूंगा कि जो तुम्हें इल्म नहीं है। تو یہ علم جو اللہ تعالیٰ عطا کرے گا وہ ایک قسم کا علم لدنی ہوگا، ایک قسم کا الہامی علم ہوگا، ایک قسم کا وہ علم ہوگا جو ہمیں کتابوں سے حاصل نہیں ہو سکتا، ہمیں ٹیچر سے حاصل نہیں ہو سکتا۔ تو اللہ کی طرف سے دیے جانے والا علم جو ہے وہ ہمارے لیے ایک الہامی علم ہوگا۔ تو تقوی کے نتیجے میں جب ہمارے امام چھٹے امام علیہ السلام فرماتے ہیں کہ دیکھیں کتنی باریک بات کی طرف اشارہ ہے، آپ فرماتے ہیں کہ بعض ہماری جو چیزیں ہیں، ہمارا جو علم ہے وہ نسبتاً مشکل ہے، وہ آسان نہیں ہے، وہ ہر شخص کے لیے سمجھنا مشکل ہے اس کو۔ پھر آپ فرماتے ہیں لا یحتملہ، یہ ہمارا علم جو ہے اس کو متحمل نہیں ہو سکتا کوئی مگر تین قسم کے افراد، الا ملک مقرب، وہ فرشتہ جو مقرب اللہ ہے، دوسرا نبی مرسل، نبی مرسل، اور تیسرا جو ہمارے جس میں گفتگو سے ریلیٹڈ ہے وہ یہ ہے کہ او عبد مومن امتحن اللہ قلبہ بالایمان والتقوی، یعنی وہ مومن کہ جس کے قلب کو اللہ تعالیٰ نے تقوی اور ایمان کے ذریعے آزمائش اور امتحان کر لیا ہے، جو امتحان کی منزل سے گزر چکا ہے۔ تو اب آپ دیکھیں کہ اتنی امپورٹنٹ دعائے زیارت جامع کبیرہ کہ جس کے الفاظ جو ہیں ہمارے سامنے اگر موجود ہو، میں اس کی طرف اشارہ کروں گا کہ جب ہم زیارت کے لیے جاتے ہیں تو جامع کبیرہ کے کچھ الفاظ ہیں جس پر غور کرنے کی ضرورت ہے۔ اس میں ہم ایک امید کے ساتھ زیارت پہ جاتے ہیں، جب ہم روضہ رسول پر جاتے ہیں، جب ہم روضہ امام حسین پر جاتے ہیں، جب ہم امام رضا علیہ السلام کی زیارت کے لیے جاتے ہیں، تو ہم کیا پڑھتے ہیں جامع کبیرہ میں؟ یہ جو زیارتیں ہیں ہماری، میں بہت تفصیل سے چونکہ اسی جگہ پر بیان کر چکا ہوں، ہم عام طور سے ان دعاؤں کو اور ان زیارتوں کو ثواب کی نیت سے پڑھتے ہیں، لیکن ان دعاؤں کو اور ان زیارتوں میں جو معارف کا ایک دریا موجود ہے، ان دعاؤں اور ان زیارتوں میں جو علم موجود ہے، اس علم کو، اس معرفت کو، اس اویئرنیس کو، اس نالج کو بھی ہمیں حاصل کرنے کی ضرورت ہے۔ لہٰذا ہم جب دعائیں کمیل پڑھتے ہیں، ہم جب دوسری زیارتیں پڑھتے ہیں اور دعائیں پڑھتے ہیں، تو وہاں پر جہاں ہمیں اس کا ثواب ملنا چاہیے وہاں پر ہمیں اس کے کانٹینٹس پر بھی غور کرنے کی ضرورت ہے۔ تو ہم کیا کہتے ہیں؟ متی ان لکم، دیکھیں متی ان لکم کہ اے امام، امام معصوم کو ہم خطاب کرتے ہیں، اے امام معصوم ہم اس حالت میں آپ کی طرف آ رہے ہیں، آپ کی طرف بڑھ رہے ہیں کہ متی ان لکم، کہ ہم آپ کے سامنے متی ہیں۔ یہ جو متی کا لفظ ہے یہ ظاہری طور پر جھکنے کا نام نہیں ہے، متی سے تعلق ہے اطاعت سے۔ جب ہم اللہ کی اطاعت کرتے ہیں تو اللہ کی اطاعت میں ایک ظاہری طور پر جھکنا ہے اور ایک ہمارے قلب اور روح کا اللہ کے سامنے جھکنا ہے۔ تو اس کا مطلب ہے ہم یہ کہہ رہے ہیں کہ اے امام، اے معصوم، ہم جو آپ کی طرف آ رہے ہیں ہم صرف ظاہری طور پر آپ کے سامنے سر تسلیم نہیں ہے بلکہ ہماری روح بھی آپ کے سامنے تسلیم ہے، ہمارا قلب بھی آپ کے سامنے تسلیم ہے۔ عارفن بحق کے کم، دوسری چیز ہم یہ کہتے ہیں کہ عارفن، ہم اس امید پر آ رہے ہیں کہ ہم آپ کے حق کی معرفت حاصل کر سکیں، ہم اس بات کی معرفت حاصل کر سکیں کہ آپ کے ہم پر حقوق کیا ہیں، ہم اس بات کی معرفت حاصل کر سکیں کہ آپ ہم سے ایکسپیکٹیشن کیا رکھتے ہیں، آپ کی ہم سے توقعات کیا ہیں، آپ ہم سے چاہتے کیا ہیں۔ اب دیکھیں ہم جب زیارت کے لیے جاتے ہیں، اسی لیے تو ہمارے پاس اور بھی روایات ہیں، من زار الحسین عارفن بحق ہی، جو حسین کی زیارت اس طرح سے کرتا ہے کہ حسین کے حق کی معرفت حاصل کرتے ہوئے، فوجب لہ الجنہ، اس کے اوپر جنت جو ہے واجب ہو جاتی ہے۔ تو آپ دیکھیں ہمارے پاس مختلف روایات ہیں، ہم بعض روایات کو تو پک کرتے ہیں، بعض روایات کو اگنور کر دیتے ہیں۔ ہم یہ روایت تو پک کرتے ہیں کہ اگر حسین کے غم میں ایک قطرہ آنسو بہائیں گے تو ہمارے لیے جنت واجب ہو جائے گی، لیکن یہ آیت اس وقت تک، روایت اس وقت تک کمپلیٹ نہیں ہوتی جب تک دوسری روایت کو اس میں شامل نہ کیا جائے، اور وہ کیا ہے؟ من زار الحسین عارفاً بحق، جو حسین کی زیارت کرتا ہے عارفاً بحق کہی، حسین کا عرفان رکھتے ہوئے، حسین کی معرفت رکھتے ہوئے، حسین کے مقام کو سمجھتے ہوئے، حسین کی تعلیمات پر عمل کرتے ہوئے، تو وجب لہ الجنہ، اس کے اوپر جو ہے وہ جنت واجب ہے۔ سلوات پڑھ دیجئے ایک مرتبہ۔ پھر مقرن بفضل کا، آپ کے فضل و کرم کا اقرار کرتے ہوئے اور سب سے اہم بات یہ ہے کہ محتمل لعلمکم، بڑی خوبصورت چیز ہے کہ امام معصوم کو ہم خطاب کرتے ہیں اور یہ کہتے ہیں کہ ہم آپ کی طرف آ رہے ہیں تاکہ آپ کے حق کو سمجھ سکیں، آپ کی معرفت حاصل کر سکیں، آپ کی اطاعت کر سکیں، آپ کے سامنے سبمسو ہو سکیں اور آپ کے فضل و کرم کا اقرار کر سکیں اور ہم آپ کے علم کو متحمل ہو سکیں، ہم آپ کے علم کو جذب کر سکیں، ہم آپ کے علم کو حاصل کرنے کے قابل ہو سکیں۔ یہ ساری چیزیں جو ہیں ہم جامع کبیرہ کے اندر جو ہے ہم وہاں پر پڑھتے ہیں۔ سوال پڑھ دیجئے ایک مرتبہ۔ جو مختصر سا ابھی ہمارے پاس ٹائم باقی ہے، میں چاہوں گا اپنی گفتگو کو میں آگے بڑھاؤں اور ان آیتوں کے ذیل میں کچھ باتیں مجھے اور کرنی ہیں لیکن ابھی نہیں، ہو سکتا ہے کسی اور موقع پر میں کروں۔ قرآن مجید کی اس کے بعد جو بعد والی آیت ہے سورہ الحجرات کی، بڑا ہی امپورٹنٹ ایک میسج ہے اس کے اندر، اور ہم کمیونٹی کے لیول کے اوپر اور فرد کے حساب سے انڈیویجولی بھی اور کلیکٹیو حیثیت سے بھی ہم اس کو بہت زیادہ اگنور کرتے ہیں۔ اور اس آیت کو پڑھنے سے پہلے میں، ہمارے علماء بھی کہتے ہیں، میں اپنے ایکسپیرینس سے بھی کہنا چاہتا ہوں کہ اگر آج ہماری انفرادی زندگی میں، ہماری اجتماعی زندگی میں، ہماری قومی زندگی میں، ہماری سوسائٹی کے اندر اور خاص طور پر ہماری فیملی لائف کے اندر جو بہت زیادہ اختلافات، جھگڑے، کنفلکشن اور کنٹرڈکشنز اور لڑائیاں اور فسادات جو ہمیں نظر آتے ہیں، وہ قرآن کے اس انتہائی خوبصورت اصول پر عمل نہ کرنے کی وجہ سے، یہ کون سا اصول ہے جو قرآن میں بیان کیا جا رہا ہے؟ اگر آج اس اہم اصول پر ہم عمل کریں تو ہمارے بہت سے مسائل حل ہو سکتے ہیں، بہت سی جگہ پر جو ہمارے اختلافات ہیں۔ قرآن یہ کہتا ہے یا ایھا الذین آمنوا، اے ایمان والو، ان جاءکم فاسق بنبأ، جب کوئی فاسق تمہارے پاس کوئی خبر لے کے آئے، فتبینوا، تو تم اس کی تحقیق کر لو، تم ایسے ہی کسی کی خبر پر اعتماد مت کرو بلکہ اس کی تحقیق کر لو، ان تصیبوا قوما بجہالت، کہیں ایسا نہ ہو کہ تم جہالت کا شکار ہو جاؤ، کہیں ایسا نہ ہو کہ تم جہالت کا شکار ہو جاؤ، فتصبحوا علی ما فعلتم نادمین، اور پھر ایک وقت ایسا آئے کہ جب تمہیں اپنے کیے کے اوپر شرمسار ہونا پڑے، ایسا وقت آئے کہ جب تمہیں امبیرسمنٹ کا احساس ہو اپنے کیے کے اوپر۔ قرآن مجید کی اس آیت کے اندر جو سب سے اہم مسئلہ ہے کہ ہم جو اپنی لائف کے اندر، چاہے وہ ہماری انفرادی زندگی ہو یا اجتماعی ہو، سوشل لائف ہو، ہمارا زیادہ تر جو عمل ہے وہ دوسروں کی سنی سنائی باتوں پر ہوتا ہے، وہ دوسروں کی جو ہمیں خبریں ملتی ہیں، جو نیوز ملتی ہیں، وہ رپورٹس جو ہمیں ملتی ہیں، ہم ان پر ریلائے کرتے ہیں اور ریلائے کرنے کے بعد ہم اس پر ریئیکٹ کرتے ہیں۔ یہ جو ہمارا رد عمل ہے، یہ جو ہمارا ریئیکشن ہے، وہ دوسروں سے چیزیں منتقل ہونے کے لیے کہ ایک طرف سے ہوتا ہے۔ بہت کم ایسا ہوتا ہے کہ ہم جو ہے وہ دیکھ کر اور آبزرویشن میں چیزیں ہماری آتی ہوں۔ تو فاسق کس کو کہتے ہیں؟ البتہ جب ہم اردو میں یہ فاسق کا لفظ استعمال کرتے ہیں تو شاید قرآن کی جو اصطلاح ہے وہ تھوڑی سی اس سے مختلف ہے، لیکن فاسق ہمارے ہاں ایک قسم کی گالی سمجھا جاتا ہے۔ لیکن فاسق اس کو کہتے ہیں کہ دیکھیں، ایک لفظ ہے منافق اور ایک ہے فاسق۔ یہ جو منافق ہے اس کا عمل آپ کو بڑا اچھا لگے گا کہ عملاً وہ نماز پڑھ رہا ہے، روزہ رکھ رہا ہے، لیکن اس کا عقیدہ اس پر نہیں ہے، وہ عقیدہ وہ نہیں رکھتا جو وہ دکھا رہا ہے آپ کو۔ وہ آپ کے سامنے بہت آپ کی تعریف کر رہا ہے لیکن عقیدے کے لحاظ سے اور دل میں وہ آپ سے نفرت کرتا ہے، یہ ہے منافقت۔ اور میں ساتھ ساتھ یہ اشارہ بھی کروں، انشاءاللہ جب کبھی یہ آیت آئے گی تو میں تفصیل سے بیان کروں گا کہ مومن کی نشانیوں میں سے ایک یہ ہے کہ اس کی زندگی میں جو ظاہر اور باطن کے درمیان فرق ہے وہ کم ہوتا چلا جائے۔ یعنی میں لوگوں کے سامنے کمپلیکیٹڈ نہیں ہونا چاہیے، مجھے لوگوں کے سامنے شفاف ہونا چاہیے، مجھے لوگوں کے سامنے ٹرانسپیرنٹ ہونا چاہیے، مجھے جب میں لوگوں سے بات کروں تو لوگ مجھے سمجھیں کہ میری انٹینشن کیا ہے، لوگ مجھے سمجھیں کہ میں کس کو پسند کرتا ہوں، کس کو نہیں کرتا۔ یہ نہیں ہونا چاہیے کہ میں آپ کے سامنے آپ کی تعریف کر رہا ہوں لیکن آپ کے پیچھے میں جو ہے وہ کسی اور کو سپورٹ کر رہا ہوں۔ اور یہ کثرت کے ساتھ ہماری کمیونٹیز کے اندر ہوتا ہے۔ تو یہ جو عمل ہے کہ منافقت ایک وہ شخص کے جو روحانی ہے، جو مانوی ہے، جو اسپریچول ہے، اسپریچول شخص کی علامات میں سے ایک یہ ہے کہ اس کی زندگی میں ظاہر اور باطن جو ہے وہ کم ہوتا چلا جائے۔ اور ہمارے ہاں میں کل تقوی کی جب میں اقسام بتا رہا تھا، میں انشاءاللہ شاید کبھی اور اس پر بیان کروں گا، ہمارے ہاں جس قسم کا دین ہم لوگوں تک پہنچاتے ہیں، یہ دین دراصل جو ہے، بہت معذرت کے ساتھ چاہتا ہوں، سخت الفاظ ہیں، لیکن یہ دین جس طرح کا ہم پہنچاتے ہیں یہ ہمیں زیادہ تر منافق بناتا ہے، یعنی منافق زیادہ بناتا ہے، یعنی ہم کوشش کرتے ہیں کہ اپنی چیزوں کو دوسروں سے چھپائیں، حتیٰ اگر ہم کوئی غلط کام بھی کرتے ہیں تب بھی ہم کوشش کرتے ہیں کہ اندر سے کچھ اور ہو اور باہر سے کچھ اور ہو۔ لیکن اور بھی ایک ایسی شکل ہو سکتی ہے کہ جس میں ہم اس حالت سے باہر آ جائیں اور ہم ظاہر اور باطن میں کم سے کم فرق ہو۔ بہت سے وقت ایسا ہوتا ہے کہ کمیونٹیز کے اندر بعض افراد، یعنی ایک شخص نہیں، کئی لوگوں کا تجزیہ اس ایسے افراد کے بارے میں ہوتا ہے کہ یا اس فرد کا سمجھ نہیں آتی کہ یہ کس کو سپورٹ کر رہا ہے، اس کو سمجھ نہیں آتی کہ یہ کس کے ساتھ ہے، یعنی ایسی شخصیت کہ جو مبہم ہو، ایسی شخصیت کہ جس میں ایمبیگوئٹی ہو، نہ اسلام اس کو پسند کرتا ہے، نہ قرآن اس کو پسند کرتا ہے، نہ رسول اس کو پسند کرتا ہے، نہ امام اس کو پسند کرتا ہے، اس کو کوئی بھی پسند نہیں کرتا۔ اس لیے ہم اس بات کو واقعاً سیکھیں کہ ہم اپنی زندگی کے اندر، میں جو اندر سے ہوں میں باہر سے بھی مجھے ہونا چاہیے، مجھے لوگوں کے سامنے اس حد تک چھپانا چاہیے چیزوں کو جو ضروری ہیں، لیکن ایسی جگہ پر کہ لوگ میں مس کنسپشن پیدا ہو جائے، وہ مس انڈرسٹوڈ کریں آپ کو، یہ چیز جو ہے وہ انتہائی خطرناک ہے، جو تقوی سے متصادم ہے، اور ہمیں اس سے نجات پانی چاہیے۔ صلوات پڑھ دیجئے ایک مرتبہ۔ جبکہ اس کے مقابلے میں فاسق جو ہے، ہو سکتا ہے اس کا عقیدہ ٹھیک ہو، ہو سکتا ہے وہ خدا پر ایمان رکھتا ہو، قیامت پر ایمان رکھتا ہو، امامت پر ایمان رکھتا ہو، لیکن اس کی عمل میں پرابلم، وہ گناہ کی زندگی گزارتا ہے، اس کی زندگی میں ہمیں معصیت نظر آتی ہے، ہمیں گناہ نظر آتا ہے، اور گناہوں کو جاری رکھنا، اور پھر اگر اس کو کوئی نصیحت کرے تو وہ نصیحت جو ہے سننے کے لیے تیار نہیں ہے، اگر اس کو کہیں کہ یہ کام برا ہے تو وہ آپ کو اجازت نہیں دیتا کہ آپ جو ہے اس کی نصیحت کریں، آپ اس کو، اس کو ہم کہتے ہیں فاسق۔ تو اللہ تعالیٰ یہ فرماتا ہے کہ اگر کوئی فاسق تمہارے پاس خبر لے کر آئے تو تم اس فاسق کی خبر کی تحقیق کرو، تم ایسے ہی اس کو پھیلانے نہ شروع کر دو، ایسے ہی تم دوسرے تک منتقل کرنا نہ شروع کر دو، بلکہ اس کے اوپر ریسرچ کرو، اس کے اوپر تحقیق کرو۔ تو اگر فاسق ہوگا تو اس کے لیے شرط یہ ہے کہ مکمل تحقیق اور مکمل ریسرچ، اور اگر کوئی عادل ہوگا، فرض کرتے ہیں کہ آپ کے سامنے ایک اچھا آدمی بھی تو خبر لے کے آ سکتا ہے، قرآن تو کہہ رہا ہے ایک فاسق اگر آپ کے پاس خبر لائے گا تو آپ تحقیق کر لیں، لیکن اگر کوئی عادل آپ کے پاس خبر لاتا ہے، آپ کو پتا ہے کہ یہ آدمی جینون ہے، آپ کو پتا ہے یہ آدمی عادل ہے، آپ کو معلوم ہے کہ یہ آدمی جو ہے وہ کوئی غلط بات نہیں کرتا، یہ جھوٹ نہیں بولتا، اگر آپ کو واقعاً اس کے تقوی پر ایمان ہے، تب بھی یہ ضروری ہے کہ ہمیں اس پر اطمینان ہو۔ یہ اطمینان کا کیا مطلب ہے؟ یعنی اگر کوئی عادل بھی آپ کے پاس خبر لے کر آئے، تب بھی آپ کو مطمئن نہیں ہوتے جب تک آپ اس کی خبر پر عمل نہیں کر سکتے۔ ہمیں اس کی خبر کیوں؟ اس لیے کہ ٹھیک ہے کہ وہ عادل تو ہے، ٹھیک ہے کہ وہ متقی بھی ہے، لیکن یہ کہاں سے کہ اس نے جو خبر، اس کا جو سورس ہے وہ سورس ٹھیک ہو؟ ہو سکتا ہے اس نے سمجھنے میں غلطی کی ہو، ہو سکتا ہے اس کی انڈرسٹینڈنگ میں غلطی ہو، اور یہ ہمارے ساتھ بہت زیادہ ہوتا ہے۔ آپ دیکھیں کہ ہم مختلف جگہ پر مجلسیں پڑھتے ہیں، مختلف ممالک میں مجلسیں پڑھتے ہیں، بعض لوگ جو ہیں وہ واقعاً آپ کی بات کو مس انڈرسٹینڈ کرتے ہیں، یعنی آپ نے وہ بات کہی نہیں ہوتی لیکن وہ آپ کو مس انڈرسٹینڈ کرتے ہیں، اور مس کنسیپشن کی بنیاد پر وہ آپ کے خلاف پروپیگنڈا شروع کر دیتے ہیں۔ میں ایسے موقع پر ہی کہتا ہوں، فرض کرتے ہیں کہ آپ کو کوئی مس انڈرسٹینڈنگ ہے، میں کہہ رہا ہوں آپ کو مس انڈرسٹینڈنگ ہے، میں یہ کہنا چاہتا ہوں، تو آپ میرے پاس آئیں اور میرے سے سنیں کہ میں کیا کہنا چاہتا ہوں، لیکن افسوس کی بات یہ ہے کہ جس کے بارے میں آپ غلط تصور قائم کر رہے ہیں آپ اسی کے پاس جانے کے لیے تیار نہیں ہیں، आप उसके पास जाएं और उससे पूछें कि आपका मतलब क्या था, और इसके बाद जब मतलब सुन लें तो आप जो बात दूसरा कर रहा है, जो एक्सप्लेनेशन दे रहा है, उस एक्सप्लेनेशन पर रिलाय करें, ना ये कि अपनी अंडरस्टैंडिंग पर रिलाय करना शुरू कर दे। सर बात पढ़ दीजिए एक मरतबा। और हमारे यहां कम्युनिटीज में क्या होता है, एक शख्स है जो बेशक वो जाहिरी तौर पर मोमिन है लेकिन हकीकतन वो फासिक है, हकीकतन वो जो है सही इंसान नहीं है। अब फर्ज करें कि आपके बारे में, मसलन मेरे बारे में, किसी शख्स ने आके एक साहब को जो है वो कोई बात की, तो भाई आप उसकी तहकीक करें पहले। लेकिन एक और टेक्निकली और साइकोलॉजिकल इशू ये है कि कभी कभी ऐसा होता है कि आप मुझे आके कोई बात करते हैं किसी के बारे में, जब आप किसी के बारे में बात कर रहे हैं तो मैं बावजूद इसके कि मुझे शायद पता भी हो आप गलत बात कर रहे हैं, मुझे पता भी हो कि मुझे आगे नहीं करनी चाहिए, लेकिन चूंकि मेरे मुफादात के मुताबिक है, चाहे मैं चाहता हूं कि आपकी बुराई सुनूं, मैं चाहता हूं कि आपके खिलाफ कोई बात सुनूं, लिहाजा कोई तीसरा आदमी अगर मुझे कोई रिपोर्ट करता है तो मैं उस पर फौरन रिलाय करता हूं, और रिलाय नहीं करता बल्कि मैं उसको दूसरों तक भी मुंतकिल करने लगता। तो ये चीज जो है आमतौर से हमारे यहां बहुत ज्यादा इस सिलसिले में पाई जाती है। लिहाजा ये होता है कि जो फासिक शख्स है उसका भी कोई ना कोई मुफाद हो सकता है, यानी जो खबर लेकर आ रहा है इसलिए हो सकता है कि वो आपके खिलाफ ऑलरेडी कोई साजिश करना चाहता हो, आपके खिलाफ बात करना चाहता हो। लिहाजा ये बड़ा ही सेंसिटिव इशू है कि जब भी हमारे पास कोई न्यूज आए, जब भी हमारे पास कोई खबर आए, जब भी किसी मोमिन के बारे में, किसी भी चीज के बारे में, तो हमें ये चाहिए कि हम उसके ऊपर जो है एतमाद करने से पहले हम उसकी तहकीक कर लिया करें। सवाल पढ़ दीजिए एक मरतबा। कुरान की एक बड़ी खूबसूरत आयत है, मैं आपके सामने रखना चाहता हूं। आप मैसेज देखें कुरान का, सूरह नूर आयत नंबर 12 कहते हैं, लौला इदा समितमूहु ज़न्नल मोमिनून वल मोमिनात बिअन्फुसिहिम खैरन फकालू हाजा इफ्कुन मुबीन। आपको मालूम है कि कुरान में बड़ी तफसीली दास्तान है जिसको दास्तान इफ्क के नाम से याद किया जाता है, कि जिसमें एक औरत के बारे में तोहमत लगाई गई और उसको लोगों ने रिलाय किया। इससे मैं इस तफसील में नहीं जाता कि बाज़ कहते हैं हजरत आयशा के बारे में है, रसूल की बीवियों के बारे में है, दूसरी एक अलग इशू है, मैं इस पर नहीं जाना चाहता, लेकिन कुरान ने भी इसका जिक्र नहीं किया। लेकिन कुरान बड़ा इंपॉर्टेंट मैसेज देता है, जो कुरान का मैसेज है वो बड़ा इंपॉर्टेंट है। कभी कभी हम तारीख में चले जाते हैं और कुरान के असल मैसेज को हम अक्स नहीं करते। कभी कभी ये इंपॉर्टेंट नहीं होता कि ये किस औरत के बारे में है, बल्कि इंपॉर्टेंट ये होता है कि कुरान ने मैसेज क्या दिया है। अब कुरान ये कहता है कि लौला इदा समितमूहु, क्या हुआ तुम्हें कि जो ही तुमने ये खबर सुनी कि एक औरत के ऊपर इल्जाम लगाया जा रहा है, उसको एक्यूज किया जा रहा है, उसके ऊपर जो है वो तोहमत लगाई जा रही है, तो क्या हुआ, ज़न्नल मोमिनून अल मोमिनात बे अनफुसहिम खैरन, तो तुमने जो है तुमने पहले ये क्यों नहीं तसव्वुर किया कि नहीं ये गलत है खबर। यानी जब भी कोई खबर तुम्हारे पास आए ऐसी जो किसी के खिलाफ हो, तो कुरान ये कहता है कि तुम पहले इस बात पर रिलाय करो कि ये अच्छी चीज है, खैर है, ये खबर गलत हो सकती है। लिहाजा जब भी कोई ऐसी खबर आए कि जो मनफी हो, जो नेगेटिव हो, जो किसी की बुराई में हो, जो किसी की गइबत में हो, तो हमारी पहली रिएक्शन, पहला रिएक्शन हमारा ये होना चाहिए कि हम जो है वो ये कहें कि ये खबर गलत है, हम इसको डिसरिगार्ड करें, मगर ये कि साबित हो जाए। आपको अपनी एक एक्सपीरियंस शेयर कर दूं कि हमारे उठने बैठने वालों में एक साहब हैं या थे कि जो इतना झूठ बोलते थे, इतना झूठ बोलते थे कि मैंने दूसरों के बारे में मैंने ये कहा कि देखें कोई भी शख्स अगर आपके पास आए, मसलन आप मेरे पास आते हैं और मुझे कहते हैं कि कोई भी खबर लाते हैं, कोई रिपोर्ट देते हैं मुझे, तो मेरा ये फर्ज है कि चूंकि आप मोमिन हैं और आप मेरे नजदीक एक अच्छे इंसान हैं, तो मैं आपको फौरन आपको रिजेक्ट ना करूं, आपकी बात आपको रिफ्यूट ना करूं, मैं ये सोचूं कि आप ठीक बोल रहे हो, मगर ये कि साबित हो जाए कि आप गलत बोल रहे हैं, मगर ये कि साबित हो जाए कि आप झूठ बोल रहे हैं। लेकिन मैंने कहा कि ये शख्स जब भी आपके पास कोई खबर लाए तो आप यकीन करें ये झूठ बोल रहा है, मगर ये कि साबित हो जाए कि ये सच बोल रहा है। सर बात पढ़ दीजिएगा। तो कुछ लोग ऐसे भी होते हैं, और हमारी जो कम्युनिटी है, जो उर्दू स्पीकिंग कम्युनिटी है, میں حیران ہوتا ہوں کہ بعض جگہ ہم خام خواہ جھوٹ بولتے ہیں, یعنی جھوٹ بولنے کی ضرورت نہیں ہوتی, کبھی کبھی جھوٹ ہمارے کلچر میں شامل ہو جاتا ہے, جھوٹ ہمارے عادات میں شامل ہو جاتا ہے. جبکہ یعنی مجھے معلوم ہوتا ہے کیونکہ آج کل اتنی ٹیکنالوجی ایڈوانس کر گئی ہے کہ آپ اگر جھوٹ بولیں گے بھی تو آپ ویسے ہی کسی بھی نہ کسی جگہ پہ پکڑے جائیں گے. تو مجھے پتا ہوتا ہے کہ یہ آدمی خام خواہ جھوٹ بول رہا ہے, اس کو ضرورت ہی نہیں ہے جھوٹ بولنے کی. ایک دفعہ تو یہ کہ آپ جھوٹ بولتے ہیں اور آپ کو کوئی فائدہ پہنچتا ہے, چلیں وہ میں کہتا ہوں چلیں آپ کو بہت بڑا فائدہ ہو رہا ہے, آپ نے جھوٹ بول لیا آپ سے غلطی ہوگی. لیکن جہاں کوئی فائدہ بھی نہیں ہے اور ہماری عادت اور کلچر بن چکا ہے کہ ہم جھوٹ بولیں, یہ چیز ہے جو بہت خطرناک ہے. سلوات پڑھ دیجیے ایک مرتبہ. تو انشاءاللہ ہم اپنی گفتگو کو جاری رکھیں گے, اور یہ جو ہے پہلو ہم میں چاہوں گا کہ اس پہلو پر ہم ہمیشہ توجہ رکھیں کہ جب بھی کوئی ہمارے پاس خبر آئے تو سب سے پہلے ہم جو ہے اس خبر کو ہم پوزیٹیو لیں اور جو ہے وہ نیگیٹو نہ لیں. اس لیے کہ اللہ تعالیٰ ایک مقام پر, بس آیت کے ساتھ ہی میں اپنی گفتگو کو ختم کروں گا, ایک بڑی خوبصورت قرآن کی آیت ہے جو میں آپ کے سامنے پیش کر رہا ہوں, سورہ اسراء آیت نمبر 36. اللہ تعالیٰ فرماتا ہے وَلَا تَخْفُ مَا لَيْسَ لَكَ بِهِ عِلْمٌ, تم کو جب تک کسی چیز پر علم حاصل نہیں ہوتا, جب تک تمہیں یقین نہیں ہوتا, تم جو ہو اس پر عمل نہ کرو, اس پر ریئیکٹ مت کرو. دیکھیں دو چیزیں, ایک دفعہ آپ ذہنی طور پر سوچ سکتے ہیں کہ یہ جھوٹ ہے یا سچ ہے, لیکن آپ اس پر عمل کرنے لگے. سب سے خطرناک کام یہ ہے کہ آپ کسی بات کو سنیں اور سننے کے بعد آپ اس پر عمل بھی شروع کر دیں. تو قرآن ہی کہتا ہے کہ آپ اس وقت تک عمل نہیں کر سکتے, اس وقت تک کسی نیوز کو فالو نہیں کر سکتے جب تک جو ہے آپ کیا کریں گے, جب تک آپ کو یقین نہ ہو. کیوں؟ اب قرآن اس کی علت بیان کرتا ہے. قرآن کہتا ہے کہ ان السمع والبصر والفؤاد کل اولئک کان عنہ مسئولا, کہ آپ کے آنکھوں سے, آپ کے کانوں سے اور آپ کے قلب سے, یہ تینوں کے سینوں اکاؤنٹیبل ہیں اللہ کے سامنے. اللہ تعالیٰ قیامت کے دن ہمارے کانوں سے یہ سوال کرے گا کہ تم نے یہ چیز سنی اور پھر اس کو آگے کیسے بڑھایا, ہماری آنکھوں سے یہ سوال کرے گا, ہمارے قلب سے یہ سوال کرے گا, ہماری سوچ کے بارے میں سوال ہوگا, ہمارے شعور کے بارے میں سوال ہوگا. قرآن کی بعض آیتیں جو بتاتی ہیں کہ ہم یہ نہیں کہہ سکتے اللہ تعالیٰ کو کہ ہماری عقل یہ کہہ رہی تھی, اللہ تعالیٰ یہ پوچھے گا کہ تمہاری عقل ایسی کیوں سوچ رہی تھی. یعنی جو ہم سوچتے ہیں, جو ہم غور کرتے ہیں, جو ہم فیصلہ کرتے ہیں, ہمیں اس کے بارے میں بھی ہم سے پوچھا جائے گا کہ ہمیں کیا حل پہنچتا تھا کہ ہم اس قسم کی سوچ کو ڈیولپ کریں, اس قسم کے اوپینین کو ڈیولپ کریں. لہٰذا یہ ساری چیزیں ہیں, اللہ تعالیٰ انشاءاللہ ہم سب کو توفیق عطا فرمائے کہ ہم قرآن کو بہتر طور پر سمجھ سکیں, اس کے اخلاقی پیغامات کو اپنی زندگی میں نافذ کر سکیں. اللہم صلی علی محمد و آل محمد, اللہم اغفر للمؤمنین والمؤمنات والمسلمین والمسلمات الاحیاء منهم والاموات, تابع بيننا وبينهم بالخيرات, انك مجيب الدعوات, انك على كل شيء قدير, برحمتك يا ارحم الراحمين.